यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सवारी चालक अनुमति पत्र लाइसेन्स छपाएको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन। संसदको गतिरोध हटाउने सम्बन्धमा सभामुख देवराज घिमिरेले भोलि प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्नुहुने। उच्च व्यावसायिक अभ्यासका साथ नेपाली प्रेस अगाडि बढ़नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़ र इजरायली सेनाद्वारा गाजा क्षेत्रको रफाह शहर तत्काल खाली गर्न सूचना जारी।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमति पत्र लाइसेन्स छपाई लगायतका सम्बन्धमा जनस्तरमा देखिएको असन्तुष्टि र आक्रोश तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा यातायात व्यवस्था विभागका अधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेटको समय भएकाले कस्तो नीति र उपायहरू अपनाउँदा त्यस क्षेत्रको समस्या समाधान हुन्छ त्यसबारे सुझाव प्रस्तुत गर्न समेत निर्देशन दिनुभयो। प्रधानमन्त्री प्रचण्डले सवारी चालक अनुमति पत्रको वर्तमान अवस्था, विभागको प्रणालीमा देखिएका समस्या, जनस्तरमा उठेका विषय र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर विभागका अधिकारीहरूसँग छलफल गर्नुभएको हो। छलफलमा मुख्य सचिव डा वैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल लगायतका अधिकारीको उपस्थिति रहेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपील गर्नुभएको छ। बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन 2080 शुभारम्भ घोषणा तथा भाषा दिवस 2081 कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधानलाई पूर्ण तुल्याउन सबैले ऐक्यबद्धता जनाउनु पर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री प्रचण्डले सबै उत्पीड़ित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधित्वको पहिचान गरी पहिचान र सरकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जाहेर गर्न पनि अपील गर्नुभयो। बागमती प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा आएकोमा खुशी व्यक्त गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपाल सम्मत कार्यान्वयनलाई थप प्रभावकारी तुल्याउन र अन्य प्रदेशहरूलाई पनि संविधानले व्यवस्था गरे बमोजिम प्रादेशिक कानूनहरू निर्माण गरी भाषिक सांस्कृतिक अधिकारलाई सम्बोधन गर्न दिशाबोध गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्न नेपाली प्रेसले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा संचार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा आज राष्ट्रपति कार्यालय शीतल निवासमा भएको राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनहरूमा नेपाली पत्रकारिता क्षेत्रले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले उच्चतम व्यावसायिक अभ्यासका साथ नेपाली प्रेस जगत अबका दिनमा अगाडि बढ़नुपर्ने बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको व्यावहारिक कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री शर्माले मीडिया काउन्सिल विधेयक र आम संचार विधेयक ल्याउने तयारीमा सरकार लागिरहेको र त्यसलाई सबै सरकारवालाको छलफल र परामर्शबाट अन्तिम रूप दिइने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आधारहीन सामग्री सम्प्रेषण हुन नदिन संचारकर्मी र आम नागरिक चनाखो हुनुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र वरिष्ठ पत्रकार प्रतीक प्रधानले मीडिया सम्बन्धी विधेयकहरू नियन्त्रणकारी नभई मीडिया मैत्री हुनुपर्नेमा जोड़ दिनुभयो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ पत्रकार प्रतीक प्रधानलाई वरिष्ठ पत्रकारिता सम्मान र त्रिभुवन पौडेललाई मरणोपरान्त वरिष्ठ पत्रकारिता सम्मानबाट सम्मानित गर्नुभयो। स्वर्गीय त्रिभुवन पौडेलले प्राप्त गर्नुभएको मरणोपरान्त वरिष्ठ पत्रकारिता सम्मान उहाँकी धर्मपत्नी प्रतिभा पौडेललाई प्रदान गरिएको थियो। यस्तै राष्ट्रपति पौडेलले राष्ट्रिय पत्रकारिता पुरस्कार 2080 विभिन्न 6 जना पत्रकारलाई प्रदान गर्नुभयो। यसरी पुरस्कृत हुनेहरूमा बर्दियाकी मेनुका कुमारी चौधरी, सुर्खेतका सूर्यमणि गौतम, डडेलधुराका भवानी सिंह ऐर, रूपन्देहीका दीपक गेवाली, अछामकी तृप्ति शाही र सुनसरीका प्रेम बहादुर कार्की हुनुहुन्छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गोर्खापत्र नेपालको राजनीतिक कालखण्डको प्रत्यक्षदर्शी भएको र यसले नेपाली भाषा र साहित्यको संरक्षण र सम्वर्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। गोर्खापत्र प्रकाशनको 124 वर्ष प्रवेश तथा संस्थानको 62 वार्षिक उत्सवको अवसरमा आज काठमाण्डुमा आयोजित विशेष समारोहमा मन्त्री शर्माले गोर्खापत्र सरकार र जनताबीचको पुल बन्नुपर्ने बताउनुभयो। मन्त्री शर्माले गोर्खापत्र प्रकाशन भएको दिन नै पत्रकारिता शुरू भएको स्मरण गर्नुहुँदै आजसम्म आउँदा लोकतन्त्र गणतन्त्र र समावेशिताको युगमा पुगेको बताउनुभयो। सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउने बारे भोलि प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्नुहुने भएको छ। भोलि बिहान 11:30 बजे सिंहदरबार स्थित कार्यकक्षमा सभामुख घिमिरेले प्रधानमन्त्री सहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ। संसदको आगामी अधिवेशन शुरू हुनु अघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लाग्नु भएको हो। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई बोलाउनु भएको छ। सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कंग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो। कंग्रेसको अवरोधले सदनको कार्यवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाउनु भएको हो। सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गरे पनि सहमति प्रयास सार्थक हुन सकेन। संसदको बर्खे अधिवेशन आगामी 28 गतेदेखि शुरू हुँदैछ। सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले रक्षा मन्त्रालय अन्तर्गत संचालित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको समय अवधि एक वर्षका लागि थप गरिएको संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो। संचार मन्त्री शर्माले विकास समितिको तोकिएको 4 वर्षको समय अवधि पूरा भएको र विकास निर्माण तथा पूर्वाधारका कामहरू भइरहेको काले समितिको म्याद थप गरिएको जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै वामपन्थी पार्टीबीच एकताको आवश्यकता उल्याउनु भएको छ। ललितपुर च्यासल स्थित पार्टी मुख्यालयमा आज आयोजित वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ गेवाली स्मृति ग्रन्थको विमोचन गर्नुहुँदै अध्यक्ष ओलीले सही विश्लेषण र नीतिकै आधारमा एमाले पार्टी अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्यक्ष ओलीले उपनिर्वाचनको परिणाम मिशन 2084 को सफलताको शुरूआत रहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक यही वैशाख 31 गतेदेखि काठमाण्डुमा बस्ने भएको छ। यसअघि वैशाख 28 गतेदेखि बैठक बस्ने भनिएकोमा आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको पार्टी महासचिव घनश्याम भूषालले जानकारी दिनुभयो। दुई दिनसम्म चल्ने बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत हुने पार्टीको वैचारिक दृष्टिकोण, जनवर्गीय संगठनका कार्य प्रगति, समसामयिक राजनीतिक अवस्था, नवीकरण गरिएका संगठित सदस्यको अनुमोदन लगायतका विषयमा छलफल केन्द्रित हुने महासचिव भूषालले बताउनुभयो। बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले समसामयिक राजनैतिक प्रतिवेदन तथा महासचिव भूषालले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनमा समेत छलफल हुनेछ। सो पार्टीले आगामी आषाढ 16 देखि 20 गतेसम्म काठमाण्डुमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ। उपप्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले बेलायत र भारत बाहेकका सेनामा नेपालीलाई भर्ना हुने अनुमति नभएको र अनुमति नभएको देशको सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारको कूटनीतिक प्रयत्न जारी रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण र राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा परराष्ट्र मन्त्री श्रेष्ठले रूसी सेनामा रहेका नेपालीको सम्झौता खारेज गर्न रूस सरकारलाई आग्रह गरिसकिएको जानकारी दिनुभयो। बैठकमा समितिका सांसदहरूले वैदेशिक रोजगारीमा रहेका अरू मुलुकका कामदार र नेपाली कामदारलाई पारिश्रमिकमा विभेद गरेको विषय कूटनीतिक पहल मार्फत सरकारले समाधान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्री परिषद विस्तार गर्नुभएको छ। हिजो प्रदेशसभाबाट विश्वासको मत लिएपछि आज दुई मन्त्री थप गर्दै मन्त्री परिषद विस्तार गर्नुभएको हो। थपिएका दुई मन्त्रीहरू वेदबहादुर गुरूङ र सीता सुन्दासलाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ ग्रहण गराउनुभयो। गुरूङलाई ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री र सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी तोकिएको छ। यो सँगै गण्डकीको मन्त्री परिषद पाँच सदस्यीय भएको छ। रेडियो नेपालबाट साँझ सात बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
डाक्टर साहब, मेरी छोरीलाई त फेरि रुगा खोकीले सतायो भने किन होला?
आज भोलि वायु प्रदूषण धेरै नै बढेकाले रुगा खोकीको समस्या पनि बढेको छ। अझ यसले त मुटु रोग, फोक्सोको क्यान्सर, स्ट्रोक जस्ता प्राणघातक रोगको जोखिम पनि बढाएको छ।
त्यसो भए अब वायु प्रदूषण कम गर्न सकिन्छ होला त?
किन नसक्नु? हामीले फोहोर जलाएनौ, सवारी साधनको सर्भिसिङ समयमै गर्यौं भने, बाहिर निस्कदा सधैँ मास्कको प्रयोग गर्यौं भने यसले स्वास्थ्यमा पार्ने असर पनि कम गर्न सकिन्छ।
USAID स्वच्छ हावा परियोजनाद्वारा जनहितमा जारी।
अब बाँकी समाचार। बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको 5,133 हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ। जिल्ला वन कार्यालय बाँकेका अनुसार नेपालगंज सब डिभिजन कार्यालय अन्तर्गतका 10, नरैनापुर सब डिभिजनका अन्तर्गतका 9, सिक्टा सब डिभिजनका 18, राप्ती सुनारी सब डिभिजनका 4, कोहलपुर सब डिभिजनका 22 र शमशेरगंज सब डिभिजनको एउटा चक्ला वन सहित कुल 76 सामुदायिक वनमा डढेलो लागेको छ। बाँकेमा 100 हाराहारीमा सामुदायिक वन रहेका छन्। अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा टाइफाइड, डेंगू, मलेरिया र भाइरल ज्वरोका बिरामीको चाप बढ़ेको छ। बिरामीको चाप बढ़ेसँगै पर्याप्त शैय्या नहुँदा भूइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवनजङ रायमाझीले बताउनुभयो। भेरी अस्पतालमा दैनिक 1200 बिरामी उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो। यस्तै बाँकेको नरेनापुर गाउँपालिकाको स्वास्थ्य चौकीमा पनि भाइरलका बिरामीको चाप उच्च रहेको स्वास्थ्य संयोजक नगेन्द्र कुमार कर्णले बताउनुभयो। ओखलडुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका 10 बेतेनीमा आगलागीमा परेर 55 वर्षीय पुण्यमाया धमला र उहाँका छोरा 15 वर्षीय कञ्चन धमलाको मृत्यु भएको हो। बाहुन डाँडा कोलपाखामा निजी खरपाखामा राखिएको खर जोगाउने क्रममा आगोले जलेर आमा छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलडुङ्गाका प्रहरी निरीक्षक बलिस्टार सिंहले जानकारी दिनुभयो। घटनास्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। केही दिन अघिदेखि स्थानीय जंगलमा आगो लागेको थियो। रूपन्देहीमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने 13 भारतीय नागरिक पक्राउ परेका छन्। बुटवल उपमहानगरपालिका 9 कालिका नगरमा घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गराउनेलाई बुटवल प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र ओडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेको थियो। प्रहरीले 13 भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोबाइल लगायतका सामान नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिनुभयो। हात्तीपाईले रोगबाट सबैभन्दा बढ़ी संक्रमित रहेको मध्य प्रदेशका 4 जिल्ला सहित 7 जिल्लामा हात्तीपाईले रोग विरूद्धको औषधि खुवाउने अभियान चलिरहेको छ। सन् 2030 देशबाट हात्तीपाईले रोग उन्मूलन गर्ने लक्ष्य सहित सरकारले 7 जिल्लामा 1-7 वैशाख 16 गतेदेखि 30 गतेसम्म अभियान गरिरहेको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
16 दिनसम्म चल्ने अभियानका विषयमा स्वास्थ्य कार्यालय धनुषाका प्रमुख जनस्वास्थ्य प्रशासक उमेश कुमार यादव।
दुई हप्ता लगातार यो औषधि 2 वर्षभन्दा माथि सबैलाई खुवाउने हो। 3 किसिमको औषधि छ, त्यस्तै दीर्घ रोगीहरू छन्, त्यस्तोहरूले मात्रै खानु हुँदैन। 2 वर्ष माथिको सबैजनाको लागि औषधि सुरक्षित हो। हात्तीपाइले रोगको एउटा मात्रै उपाय यो छ कि हामी औषधिबाट रोकथाम गर्ने।
हात्तीपाइले रोग विरूद्धको औषधि खुवाइने जिल्ला मध्ये मधेसमा 4 जिल्ला रहेका छन्। पूर्वको झापा, मधेसको धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पश्चिमको कपिलवस्तु तथा पहाड़को रसुवामा औषधि खुवाउने अभियान शुरू भएको छ। अभियानलाई सफल बनाउन जनकपुर धाम उपमहानगरपालिका लागि परेको बताउँदै नगर प्रमुख मनोज कुमार शाह।
यसलाई नियन्त्रण र निवारण गर्नका लागि हामीहरू नेक्स्ट इयर पनि अभियान चलेको थियो र त्यसमा 90+ हामी कभरेज गरेका थियौँ र यसपालि 100% कभरेजका लागि हामीहरू बढ़िरहेका छौँ। डब्ल्यूएचओको प्रतिनिधिसँग हामी के आग्रह गरेका छौँ, नेपाल र भारतको बीचमा भेटीरोटीको सम्बन्ध छ र यसै गरीको अभियान बिहार राज्यमा उत्तर प्रदेशमा पनि चलदिनु पर्यो के किनभने उतातिर यदि मुलायम खुट्टेले मच्छर काट्यो भने हामीतिर पनि आउने र हामीबाट पनि उतातिर सर्ने भएको हुनाले दुवै देश मिलेर जानुपर्छ।
औषधि पूर्ण रूपमा सुरक्षित रहेको बताउँदै प्रादेशिक अस्पताल जनकपुर धामका प्रमुख डाक्टर राम नरेश पण्डित
परिजीवीको दुईटा लाइफ साइकल हुन्छ एउटा लामखुट्टेमा र एउटा मान्छेमा। मान्छेको लाइफ साइकल जुन हुन्छ 15-20 वर्षसम्म रहन्छ। नगरपालिकाले जति नै औषधि छर्के पनि यो रोग चाहिँ निवारण गर्न सक्दैन, त्यसैको लागि हामीले औषधि खानुपर्छ।
हात्ती पाइले रोग विरुद्धको अभियानमा विश्व स्वास्थ्य संगठनले पनि सहयोग गरेको बताउँदै संगठनका नेपाल प्रमुख डाक्टर राजेश सम्भाजी रा पाण्डव
64 डिस्ट्रिक्ट में ये एंडेमिक है, उसमें से 53 डिस्ट्रिक्ट में जो मास ड्रग एडमिनिस्ट्रेशन जो WHO रिकमेंडेड स्ट्रेटेजी है दवाई दी जाती है उसमें खत्म हो चुकी है इस बार और 4 में कम्प्लीट हो चुकी है। बाकी 7 जिला है जिसमें 4 मध्य प्रदेश में है उनमें होपफुली ये लास्ट राउंड है मास ड्रग एडमिनिस्ट्रेशन का। नेपाल मिनिस्ट्री ऑफ हेल्थ एंड पॉपुलेशन का जो स्ट्रेटेजी है एलिमिनेशन ऑफ लिम्फेटिक फाइलेरिसिस बाय 2030 वो ऑन ट्रैक है।
हाथी पाइले रोग लागे पछि यसको उपचार नरहेकाले समयमा औषधि खानु नै रोकथामको उत्तम विकल्प रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले गाजा क्षेत्रको पूर्वी रफाह शहर तत्काल खाली गर्न सूचना जारी गरेको छ। सेनाले रफाह शहरमा स्थलगत आक्रमण हुनुअघि त्यहाँबाट करिब 1,00,000 मानिसलाई स्थानान्तरण गर्न थालिएको जनाएको छ। विश्व स्वास्थ्य संगठन WHO का अनुसार हाल रफाहमा करिब 12,00,000 मानिस शरण लिइरहेका छन्। पहिलेदेखि नै गम्भीर अनिकालको सामना गरिरहेको उत्तरी गाजा महिनौको द्वन्दले विचलित भएको विश्व खाद्य कार्यक्रमले जनाएको छ। गत अक्टोबर 7 हमासले इजरायली सीमा प्रवेश गरी 1200 जनाको ज्यान लिएपछि शुरू भएको इजरायली आक्रमणमा हालसम्म करिब 35,000 प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्, जसमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन्। ब्राजिलमा भारी वर्षा पछिको बाढ़ीका कारण करिब 80 जनाको मृत्यु भएको छ। गत एक हप्तादेखि जारी वर्षा र बाढ़ीका कारण 1,15,000 मानिस विस्थापित भएका अधिकारीहरूले बताएका छन्। सेनाले उद्धार कार्य जारी राखेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपालगंजमा निर्माण सम्पन्न एकीकृत भन्सार जाँच चौकी ICP सोमबारबाट सञ्चालनमा आएको छ। ICP सञ्चालनको शुभारम्भ गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जाँच चौकी सञ्चालनमा आएसँगै चोरी पैठारी नियन्त्रण र आन्तरिक राजस्वमा वृद्धि हुने र व्यापारमा सन्तुलन हुने समेत उल्लेख गर्नुभयो। नेपाल भारत जमुना नाकामा निर्मित एकीकृत भन्सार जाँच चौकी सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो। करिब 2,75,00,000,000,000 लागतमा निर्माण भएको उक्त एकीकृत जाँच चौकी निर्माणका लागि नेपाल र भारत बीच सम्झौता भएको 18 वर्षपछि सञ्चालन भएको हो। भारतले पूर्वाधार निर्माण सकेसँगै यही वैशाखमा नेपाललाई ICP हस्तान्तरण गरेपछि सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो। नेपाल सरकारले अधिग्रहण गरेको 87 बिघा जग्गामा ICP निर्माण गरिएको हो। अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट बारे महिला उद्यमीहरूसँग अन्तर्क्रिया गरी सुझाव लिनु भएको छ। सोमबार अर्थ मन्त्रालयमा महिला उद्यमी महासंघ पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री पुनले बजेट निर्माण गर्दा महिला उद्यमी लक्षित सहुलियतपूर्ण व्यवस्थाहरू गर्ने सोचमा आफू रहेको उल्लेख गर्नुभयो। आगामी बजेटमा हजारौं छोरीहरूलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्ने विषयमा आफूले सोचिरहेको अर्थमन्त्री पुनले उल्लेख गर्नुभयो। कार्यक्रममा महासंघका अध्यक्ष एवं संचार उद्यमी सौभाग्यवली, डाक्टर माला खरेल, अभिलाषा पौडेल लगायतले महिला उद्यम प्रवर्धनका लागि बजेटमा समेट्नु पर्ने विभिन्न विषयहरूका बारेमा सुझाव दिनुभएको थियो। 12 यस वर्ष 10 अर्ब मूल्य भन्दा बढ़ीको 10,035 मेट्रिक टन दाल उत्पादन भएको छ। 12 जिल्लामा यस वर्ष किसानले विभिन्न प्रकारका दाल जन्य बालीको खेती गरी 10 अर्ब बराबरको 10,035 मेट्रिक टन दाल उत्पादन गरेका छन्। किसानले उत्पादन गरेको दाल बजारमा प्रति क्विन्टल 10,000 रूपियाँले बिक्री वितरण भइरहेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण प्रसाद शाहले जानकारी दिनुभयो। देशभरका 39 करदाता सेवा कार्यालयबाट संकलित राजस्व गत आर्थिक वर्षको यसै अवधिको तुलनामा वृद्धि भएको छ। गत गत वर्ष चैत मसान्तसम्म 12 अर्ब 16 करोड़ राजस्व संकलन भएको थियो। यो वर्षको चैत मसान्तसम्ममा 1.53% राजस्व संकलन वृद्धि भएको आन्तरिक राजस्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिनुभयो। यसैबीच आन्तरिक राजस्व कार्यालयले 39 वटै करदाता सेवा कार्यालयका प्रमुख सहित कर्मचारीहरूको कार्य सम्पादन समीक्षा सम्पन्न गरेको छ। सबै कार्यालयका कर्मचारीसँग आफूले भर्चुअल माध्यमबाट कार्य सम्पादन समीक्षा गरेको महानिर्देशक तिवारीले जानकारी दिनुभयो। नेपालले अन्तर्राष्ट्रिय विकास साझेदार सहित विश्व समुदायलाई सहुलियतपूर्ण सहायता उपलब्ध गराउन आग्रह गरेको छ। जर्जियाको राजधानी तिब्लिसीमा आयोजित एसियाली विकास बैंकको बोर्ड अफ गवर्नर्सको 57 वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थ सचिव मधु कुमार मरासिनीले कोविड महामारीका कारण शिथिल बनेको नेपालको अर्थतन्त्र र विकासका आकांक्षालाई सम्बोधन गर्न ठूलो पूँजी परिचालन गर्नुपर्ने भएकोले सहुलियतपूर्ण सहायता उपलब्ध गराउन आग्रह गर्नुभएको हो।
अब खेल समाचार अझै बमबाट।
नेपाली क्रिकेट टोली अमेरिका पुगेको छ। आईसीसी T20 विश्वकप क्रिकेटका लागि काठमाडौँबाट प्रस्थान गरेको टोली अमेरिकाको फ्लोरिडामा रहेको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो। पहिलो चरणमा गएको टोली मियामी पुगिसकेको छ भने दोस्रो चरणको टोली पुग्ने क्रममा रहेको छ। काठमाडौँबाट जानलाई एकै चरणमा टिकट नपाइएपछि टोली दुई चरणमा गरेर अमेरिका प्रस्थान गरेको थियो। T20 विश्वकपको अभ्यासका लागि नेपाली टोली त्यहाँबाट वेस्ट इण्डिज पुग्नेछ। मियामी अन्तर्राष्ट्रिय एयरपोर्टमा उत्रिएको नेपाली टोलीलाई नेप्लिज एसोसिएसन अफ फ्लोरिडाका पदाधिकारीले स्वागत गरेका थिए। नेपाली टोलीले फ्लोरिडामै केही दिन अभ्यासपछि आइतबार वेस्ट इण्डिज जानेछ। त्यसै गरी मिट एण्ड ग्रीन कार्यक्रममा पनि नेपाली टोली केही दिन व्यस्त रहनेछ। वेस्ट इण्डिजमा अभ्यास गरेपछि नेपाली टीम विश्वकपका लागि अमेरिका आउनेछ। त्यसपछि पनि फेरि विश्वकपको म्याचका लागि नेपाली टीमले वेस्ट इण्डिजकै भ्रमण गर्नुपर्नेछ। नेपाली टीमका सबै खेलाड़ीहरू पुगेपछि फ्लोरिडामा नेपालीहरूसँग मिट एण्ड ग्रीन कार्यक्रमको आयोजना मंगलबार राखिएको छ। नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ। एसियाली फुटबल महासंघ AFCले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ। एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धी विषयमा AFCले गम्भीर प्रश्न गरेको छ। प्रारम्भिक चरणको निर्णयपछि AFCले एन्फालाई अन्तर्राष्ट्रिय खेल आयोजना गर्न नदिने भएको छ। महासचिव राईका अनुसार यस विषयमा एन्फाले AFCसँग छलफल भने गरिरहेको छ। हालको अवस्था कायम रहे नेपालले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल गराउन पाउने छैन। मुख्य गरी अर्को महिना हुने फिफा विश्वकप छनौट अन्तर्गत UAE विरूद्ध खेल नहुने भएको छ। पाकिस्तान क्रिकेट बोर्ड PCBले आईसीसी T20 विश्वकप उपाधि जिते प्रत्येक खेलाड़ीलाई $1,00,000 पुरस्कार दिने घोषणा गरेको छ। PCB अध्यक्ष मोहन सिंह नकवीले उक्त घोषणा गरेका हुन्।
अब मौसममा आगामी 24 घण्टामा कोशी र मध्य प्रदेश लगायत देशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने तथा उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 28, न्यूनतम 17.4 डिग्री सेल्सियस, वर्षा 7.8 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 31.5, न्यूनतम 16.8 डिग्री सेल्सियस, वर्षा 2 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 30.5, न्यूनतम 18.3 डिग्री सेल्सियस, वर्षा 4.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 37.9, न्यूनतम 21.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 37.6, न्यूनतम तापक्रम 18.5 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सवारी चालक अनुमति पत्र लाइसेन्स छपाएको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन। संसदको गतिरोध हटाउने सम्बन्धमा सभामुख देवराज घिमिरेले भोलि प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्नुहुने। उच्च व्यवसायिक अभ्यासका साथ नेपाली प्रेस अगाडि बढ़नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़ र इजरायली सेनाद्वारा गाजा क्षेत्रको रफाह शहर तत्काल खाली गराउन सूचना जारी। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।